नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2079 साल जेठ महिनाको 19 गते बिहिबार ज्येष्ठ शुक्ल पक्ष तृतीया तिथि, तदनुसार जून 2 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले फरक फरक शीर्षकमा मुख्य समाचारहरू छापेका छन्। कार्यक्रमको शुरूमा यस वर्ष सरकारले मल ल्याएन, अर्को वर्षलाई बजेट नै आधा शीर्षकको कान्तिपुरले छापेको मुख्य प्रसंग लिएका छौ। आत्मनिर्भरता बढ़ाउने योजना अनुसार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष कृषि उत्पादन 30% बढ़ाउने लक्ष्य प्रस्तुत गर्नुभएको छ, तर गत वर्ष विनियोजित बजेट अनुसार सरकारले समयमै मल खरिद नगर्दा यसपालि गोदाम खाली छन् भन्ने किसान चिन्तामा छन्। त्यसमाथि अर्थमन्त्रीले आगामी वर्षका लागि रासायनिक मलको बजेट झण्डै 50% घटाइदिनु भएको छ। बजेटको भाषामा किसानका लागि अनेक आकर्षक कार्यक्रम घोषणा गरिएको छ। बजेटलाई पत्याउने हो भने आगामी वर्षदेखि किसानले घर दैलोमै सरल र सहज रूपले कर्जा पाउनेछन्। त्यसका लागि लाख करोड़ अर्ब होइन 5 खर्ब बराबरको एक कोष स्थापना गरिनेछ। यति मात्र होइन, आगामी वर्षबाट योगदानमा आधारित किसान पेन्सन योजना शुरू हुनेछ। यो सुविधाबाट किसान लाभान्वित हुन्छन् वा हुँदैनन् आगामी वर्ष मात्रै थाहा हुनेछ, तर न्यूनतम बजेट पनि आधा घटाइएकाले किसानले रासायनिक मल भने नपाउने भएका छन्। बजेटले आगामी वर्ष धान, मकै, गहुँ, तरकारी र फलफूलको स्वदेशी उत्पादन बढ़ाएर यी वस्तुको आयात न्यूनतम पनि 30% कम गर्ने लक्ष्य लिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विवरण अनुसार वर्षमा 2-3 बाली लगाउँदा वार्षिक 12 लाख मेट्रिक टन मल आवश्यक पर्छ, तर व्यवहारमा त्यसको आधा परिमाणमा पनि मल अहिलेसम्म आयात भएको छैन। यसपालि त खरिदको निर्णय नै ढिला भएकाले मल कहिले र कहाँबाट आउने भन्ने निश्चित छैन। यस वर्ष सरकारले मल ल्याएन, अर्को वर्षलाई बजेट नै आधा, कान्तिपुरले मुख्य प्रसंग छापेको छ। बजेटकै विषयलाई नागरिक दैनिकले समस्यामा अर्थतन्त्र बाँड्न प्रतिस्पर्धा शीर्षकमा मुख्य प्रसंग बनाएको छ। समस्यामा भएको अर्थतन्त्रलाई आत्मनिर्भरताको बाटोतर्फ लैजानुपर्नेमा संघीय सरकारदेखि गाउँपालिकासम्मका जनप्रतिनिधिले सरकारी ढुकुटी वितरणमा प्रतिस्पर्धा गरेका छन्। संघीय सरकारले यही जेठ 15 गते ल्याएको आगामी आर्थिक वर्षको बजेट आउने निर्वाचनलाई लक्षित गरी मतदाता रिझाउने हिसाबले वितरणमुखी बनाइएको छ। अहिले मुलुकको अर्थतन्त्र समस्यामा छ, आयात चुलिएको छ, व्यापार घाटा हालसम्मकै उच्च छ, रेमिटेन्ससँगै अन्य माध्यमबाट आउने विदेशी मुद्रा पनि घटेकाले शोधनान्तर र चालू खाता अहिलेसम्मकै उच्च घाटामा पुगेका छन्। सरकारसँग विदेशी मुद्राको संचित करिब 3 खर्ब रूपियाँले घटेको छ। एकातिर बैंकहरूसँग लगानी गर्ने पुँजी कम छ, अर्कातिर तिनको लगानी अनुत्पादक क्षेत्रमा धेरै छ। पुँजीगत खर्च बढ़ाउन नसकेको सरकार चालू खर्चमा मितव्ययी पनि बन्न सकेको छैन। राजस्वले चालू खर्च मात्र धानेका कारण सार्वजनिक ऋणको भारी क्रमशः बढ़िरहेको छ। विश्वका पुँजीवादी र समाजवादी दुवै खाले मुलुकले सर्वसाधारणलाई विभिन्न नामबाट भत्ता एवं अन्य सेवा सुविधा दिँदै आएका छन्, तर वितरणमा हामी र उनीहरू बीच फरक छ। उनीहरू पहिले उत्पादन बढ़ाउँछन् र त्यसैको प्रतिफलबाट आउने स्रोत मात्र वितरण गर्छन्। वितरणमुखी प्रवृत्ति मात्र अप्नाउने विश्वका जुनसुकै मुलुकको अन्तिम गन्तव्य धराशायी नै हो। समस्यामा अर्थतन्त्र, बाँड्न प्रतिस्पर्धा, नागरिकले मुख्य प्रसंग छापेको छ। सत्ता गठबन्धनमा आबद्ध 5 दल प्रतिनिधि सभा निर्वाचन आगामी 10 मंगिरभित्रै गर्ने गरी अघि बढ़ेका छन्। स्थानीय तह निर्वाचनको परिणामबाट हौसिएका सत्तारूढ़ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आगामी 10 मंगिरभित्रै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी छलफलमा जुटेका हुन्। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनको परिणामको समीक्षा सहित प्रतिनिधि सभा निर्वाचन मितिबारे अनौपचारिक छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनतर्फ केन्द्रित हुन ढिला गर्न नहुने धारणा राख्नु भएको थियो। गठबन्धनको बैठकमा दशैं सकिए लगत्तै निर्वाचन कार्यक्रम शुरू गर्ने गरी निर्वाचन आयोगसँग प्रतिनिधि सभा निर्वाचनको मितिबारे परामर्श थाल्नुपर्ने विषयमा छलफल भएको थियो। सो छलफल अनुसार कार्तिक अन्तिमदेखि मंगिर पहिलो सातासम्मको समय सीमाबारे छलफल भएको हो। माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले प्रतिनिधि सभा निर्वाचनबारे अनौपचारिक चर्चा र छलफल शुरू भएको जानकारी दिनुभयो। प्रतिनिधि सभा निर्वाचन दश मंगिरभित्रै मिति जुराउँदै गठबन्धन शीर्षकमा राजधानी दैनिकले प्राथमिकताका साथ समाचार छापेको छ। यता प्रतिनिधि सभा कार्यकाल मंगिर 22 शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। प्रतिनिधि सभा सांसदको कार्यकाल कहिले सकिन्छ भन्ने बारे राजनैतिक वृत्तमा चर्चा चलिरहेका बेला निर्वाचन आयोगले मंगिर 22 मात्र रहेको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधि सभा चुनावबारे सरकारलाई परामर्श दिँदा मंगिर 22 कार्यकाल रहेको जानकारी दिने बताउनुभयो। संविधानमा 5 वर्ष भनिएको छ। प्रदेश तथा प्रतिनिधि सभाको कार्यकाल निर्वाचित भएको मितिदेखि भनिएको छ। त्यो भनेको व्यक्ति निर्वाचित भएपछि प्रमाणपत्र पाएको मिति हो। उहाँले भन्नुभयो, पहिलो सांसद निर्वाचित भएको 2074 मंगिर 22 हो। निर्वाचित भएको मितिदेखि भनेपछि मंगिर 22 आधार मान्नुपर्छ। प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धी कानूनमा आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था रहेको छ। प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव 2074 मंगिर 11 र मंगिर 21 दुई चरणमा भएको थियो। हिमाली र उच्च पहाड़ी क्षेत्रका जिल्लामा मंगिर 11 र पहाड़ तथा तराईका जिल्लामा मंगिर 21 निर्वाचन गराइएको थियो। स्थानीय तह चुनावपछि प्रमुख राजनैतिक दलले प्रतिनिधि सभा र प्रदेशसभा चुनावका विषयमा छलफल थालेका छन्। प्रतिनिधि सभा कार्यकाल मंगिर 22 कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको सहयोगमा सूचीभन्दा धेरै स्थानमा जितेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको कांग्रेसलाई धम्क्याउन थाल्नु भएको छ भन्दै नागरिकले प्राथमिकताका साथ समाचार छापेको छ। कांग्रेसलाई धम्क्याउँदै दाहाल संघीय चुनावमा धेरै सीट हात पार्न बार्गेनिङ शीर्षकमा नागरिक अगाडि लेख्छ। सरकारले संघीय संसदको निर्वाचन तयारी थालेका बेला दाहालले एमालेको जस्तै हालत कांग्रेसको पनि बनाइदिने भन्दै धम्क्याउन थाल्नु भएको हो भन्दै नागरिकले छापेको छ। प्रसंगलाई गोर्खापत्र दैनिकले गठबन्धन कायम रहनुपर्छ भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाईलाई अग्रपृष्ठमा छापेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन कायम रहनुपर्ने बताउनु भएको छ। तर गठबन्धनकै कारण नेपाली कांग्रेसमा अहंकार देखिने हो कि भन्ने आशंका पनि उहाँले व्यक्त गर्नुभयो। माओवादी केन्द्रीय कार्यालयद्वारा स्थानीय तहका जनप्रतिनिधिका लागि बुधबार आयोजित 2 दिने अभिमुखीकरण कार्यक्रममा उहाँले गठबन्धन एउटा उद्देश्यका निम्ति भएकाले कायम रहने स्पष्ट पार्नुभयो। गठबन्धन कायम रहनुपर्छ गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। शिक्षण पेसाबाट राजीनामा दिए स्थानीय तह निर्वाचनमा उम्मेद्वारी दिएका कपिलवस्तुको महाराजगंज नगरपालिका 6 अजित कुमार सिंहलाई विद्यालयले प्रक्रिया मिचेर शिक्षकमा पुनः नियुक्ति गरेको छ। कृष्णनगर नगरपालिका 9 बहादुरगंजमा रहेको राम गोर्खा माध्यमिक विद्यालयमा सीटीभीटीको कोर्स अध्यापन गराउँदै आएका सिंहले वडाध्यक्ष पद उम्मेद्वारी दिन विद्यालयमा राजीनामा पेश गरेका थिए। उनलाई विद्यालय व्यवस्थापन समितिको बैठकले 16 जेठदेखि लागू हुने गरी पुनः नियुक्त गरेको विद्यालयका प्रधानाध्यापक प्रदीप कुमार सिंहले बताउनुभयो। निर्वाचन हारेका शिक्षकलाई प्रक्रिया मिचेर पुनर्नियुक्ति राजधानीले अग्रपृष्ठमा छापेको छ। तपाई अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन विज्ञापन र सन्देश।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं। सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। प्रधानमन्त्री शेरबहादुर देउवाले राम्रा र सृजनात्मक कामका लागि सबै स्थानीय तहलाई सरकारले सहयोग गर्ने बताउनु भएको छ। बुधबार भेट्न पुग्नुभएका काठमाडौँ महानगरपालिकाका नगर प्रमुख वारिन्द्र शाहसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले सबै तहका सरकार मिलेर मुलुक निर्माण गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रधानमन्त्री देउवाले महानगर प्रमुख शाहसँग महानगरपालिकाले गर्ने सबै राम्रा र असल काममा सरकार नेपाली कांग्रेस पार्टीको साथ र सहयोग रहने बताउनुभयो। स्वतन्त्र रूपमा उम्मेद्वार बनेर महानगर प्रमुख बन्नुभएका शाहले प्रधानमन्त्री निवास बालुवाटारमा गएर नेपाली कांग्रेसका पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो। राम्रा र असल काम गर्नेलाई सरकारको सहयोग रहन्छ प्रधानमन्त्री शीर्षकमा गोर्खापत्रले समाचार छापेको छ। सरकारी स्वामित्वको थानकोट स्थित त्रिभुवन पार्कको 50 रोपनी जग्गा गैर कानूनी रूपमा निजी कम्पनीलाई व्यावसायिक प्रयोजनका लागि भाड़ामा लगाइएको खुलेको छ। पार्कको रेखदेख गरिरहेको शहीद स्मारक प्रकृति प्रतिष्ठानले सरकारलाई थाहै नदी प्रति रोपनी 9,000 दरले एक्सेलसियर इन्फर्मेशन टेक्नोलोजी एण्ड ट्रेड कन्सर्न प्रालीलाई 20 वर्षका लागि भाड़ामा लगाएको हो। त्रिभुवन पार्क संघीय सरकार मातहत हुँदै 29 मंगिर 2073 प्रतिष्ठान र प्रालीबीच लीज सम्झौता भएको भेटिएको छ। 2075 चैतमा संघीय मन्त्री परिषदले पार्क बागमती प्रदेश सरकार मातहत रहने र प्रदेशले नै व्यवस्थापन गर्ने निर्णय गरेको थियो। त्रिभुवन पार्कको सार्वजनिक सम्पत्ति एनजीओले निजी कम्पनीलाई भाड़ामा दिएको सम्बन्धमा छानबिन गर्न बागमती प्रदेश सरकारले कार्यदल पनि गठन गरेको छ। संघीय सरकारले आफूलाई स्वामित्व हस्तान्तरण गरेको पार्कको जग्गा दुरूपयोग भएको बारे बागमती सरकारले छानबिन गरिरहेको छ। रेखदेख गरिरहेको शहीद स्मारक प्रकृति प्रतिष्ठानले त्रिभुवन पार्कबाट टिकट बिक्री गरेर मात्रै वार्षिक करिब 50,00,000 आमदानी गर्छ, तर पार्कको मुख्य भागमा रहेको 50 रोपनी जग्गा नै वार्षिक 54,00,000 भाड़ामा लगाएको छ। सरकारलाई थाहै नदी त्रिभुवन पार्कको 50 रोपनी जग्गा एनजीओले लगायो भाड़ामा नयाँ पत्रिकाले मुख्य प्रसंग छापेको छ। हरेक वर्ष गर्मी लागेसँगै बुटवलको दीपनगर, सुखानगर, बटौली, बेलवास लगायत क्षेत्रका धारामा पानी निकै कम आउँछ। त्यति मात्र होइन, वर्षा लागेपछि भने बुटवलवासीले धमिलो पानी खानै पर्ने बाध्यता छ। झुम्सा खानेपानी आयोजना मार्फत यो समस्या समाधान गर्ने बाचा विक्रम सम्बत 2052 यताका सबैजसो निर्वाचनमा प्राय सबै दल र ठूला साना नेताबाट गर्ने गरिएको छ। तर पनि बुटवलवासीले सफा र स्वच्छ खानेपानी पाएका छैनन्। पश्चिम नेपालकै व्यापारिक केन्द्र बन्दै गएको बुटवलमा जनप्रतिनिधिले बाचा बेर्सेकोमा स्थानीयवासी खिन्न छन्। दुई दशकदेखि यस्तै समस्या भोग्नु परेको बुटवल सुखानगरकी पूनम रजालीले सुनाउनुभयो। बुटवल गोलपार्ककी राधा भट्टराईले झण्डै 30 वर्षदेखि केही काम नहुँदा आफूहरू यो जुनीमा निर्वाध र स्वच्छ पानी आउने आशा मारेको बताउनुभयो। बुटवलको खानेपानी समस्या समाधान गर्ने नारासहित यसै क्षेत्रबाट निर्वाचित सांसद र मन्त्री तथा नगर प्रमुखले पनि केही गुनासो नगरेको स्थानीयवासीको आरोप छ। केही नगरेको गुनासो स्थानीयवासीको रहेको छ। त्यसै कारण झुम्सा खानेपानी आयोजना 26 वर्षदेखि अलपत्र परेको स्थानीयको आरोप छ। बुटवलको मेलम्ची 26 वर्षदेखि अलपत्र, गोर्खापत्रले प्राथमिकताका साथ खबर छापेको छ। विदेशबाट आयात हुने औषधिको मूल्य व्यवसायीलाई आफू खुशी तोक्न दिने प्रयास शुरू भएको छ। औषधि आयातका लागि अनुमति प्राप्त प्रत्येक कम्पनीले आफ्नो लाइसेन्समा औषधिको अधिकतम खुद्रा मूल्य तोक्नुपर्ने व्यवस्था छ। तर औषधि व्यवस्था विभागका सीमित कर्मचारी र व्यवसायीको मिलेमतोमा यो व्यवस्था हटाउन लागिएको छ। लाइसेन्समा तोक्नुपर्ने मूल्य हटाउन विभागका महानिर्देशक संयोजक रहेको औषधि मूल्य अनुगमन समितिले निर्णय गरी फाइल मन्त्रालयमा पठाइसकेको विभाग स्रोतले बताएको छ। विदेशी औषधिको मूल्य आफू खुशी तोक्न दिने षड्यन्त्र कान्तिपुरले अग्रपृष्ठमा छापेको छ। पाँचदेखि 11 वर्षसम्मका नेपाली बाल बालिकाले 9 असारदेखि कोविड विरूद्धको खोप लगाउन पाउने भएका छन्। यी उमेरका बाल बालिकाका लागि फाइजरले बनाएको पेडियाट्रिक खोप पहिलो पटक 25 जेठमा आउँदैछ। कोभ्याक्स सुविधा मार्फत 84,00,000 डोज खोप निशुल्क पाउने निश्चित भएकामा पहिलो चरण अन्तर्गत 25 जेठमा 20,00,000 मात्र आउने स्वास्थ्य सेवा विभाग स्रोतले बताएको छ। पहिलो मात्रा 9 असारदेखि नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ। अब अब आजका पत्र पत्रिकामा प्रकाशित केही सम्पादकीयको पालो फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। गोर्खा पत्रले सार्वजनिक संस्थानको सुधार शीर्षकमा सम्पादकीय छापेको छ। सार्वजनिक संस्थानको स्थापना निश्चित उद्देश्यका लागि भएका हुन्। राज्यले वस्तु तथा सेवा सुनिश्चित गर्नुपर्ने हुन्छ। कतिपय वस्तु तथा सेवा निजी क्षेत्रबाट मात्र उत्पादन हुन सक्ने अवस्था हुँदैन। संसारभर नै सार्वजनिक संस्थान स्थापना हुनुमा विविध कारण र औचित्य देखिएको छ। सबै सार्वजनिक संस्थान घाटामा छन् भन्ने समेत होइन। नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसंचार कम्पनीले राम्रै मुनाफा दिइरहेका छन्। तर तिनको पनि मुनाफा भने घट्न थालेको छ। सार्वजनिक संस्थान सुधारमा सरकारले नीतिगत संस्थागत र संरचनागत विश्लेषण गरी सही मार्ग निर्देश गर्नुपर्छ। सरकारको लगानी बालुवामा पानी हुनहुन्न भनेर गोर्खापत्रले सम्पादकीयमा उठाएको छ। कान्तिपुरले बिजुली गाड़ीको उल्टो बाटो शीर्षकमा सम्पादकीय छापेको छ। विश्वका कति देश शहरहरूले पेट्रोल डिजेलबाट चल्ने गाड़ीहरू विस्थापन गर्ने समय सीमा तोकिसकेका छन्। यसका निम्ति प्रोत्साहन कार्यक्रम अघि सारिरहेका छन्। नेपाल सरकारले बजेटमा विद्युतीय सवारीमा 120% कर लाग्ने व्यवस्था गरेको छ। विद्युतीय सवारीलाई आयात व्यापारको एउटा हिस्सा अर्थात कर असूल गर्ने कुनै वस्तुका रूपमा मात्रै बुझ्ने गल्तीलाई सरकारले सच्याउनुपर्छ र भोलिको पुस्ताको भविष्यका निम्ति चार्जिङ स्टेशन लगायतका पूर्वाधार बनाएर प्रोत्साहनका अन्य कार्यक्रम अघि सारी बिजुली गाड़ीको वेग बढ़ाउनुपर्छ भनेर कान्तिपुरले सम्पादकीयमा उठाएको छ। बजेटले सबैलाई खुशी पार्नुभन्दा कार्यान्वयनमा जोड़ दिन आवश्यक छ। यो कारोबारको सम्पादकीय हो। यो नागरिक दैनिकले सर्वोच्च अदालतले प्रस्तावित निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने आदेश गरेपछि त्यसको अवज्ञा गर्ने ढंगले सरकार, संसद र राजनैतिक दलले गतिविधि गरिरहेका छन्। न्यायालयले कुनै निर्णय दिएपछि आफूलाई चित्त नबुझे पनि त्यसको पालना गर्ने दायित्व सर्वसाधारणदेखि सरकारसम्मको हो। आफूलाई चित्त नबुझ्ने बित्तिकै त्यस विपरीत गर्न थाल्ने हो भने विधिको शासन मर्न थाल्छ र बलमिच्याई शुरू हुन्छ। कार्यकारी अराजकताको खतरा शीर्षकमा नागरिकले सम्पादकीय उठाएको छ भने अन्नपूर्ण पोस्टले कर्तव्यनिष्ठ नागरिक शीर्षकमा सम्पादकीय छापेको छ। यता राजधानी दैनिकले गौरव गर्न लायक बनेनन् राष्ट्रिय गौरव आयोजना शीर्षकमा सम्पादकीय उठाएको छ। पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू। सशस्त्र प्रहरी बलबाट सूचना संकलनका नाममा सादा पोशाकमा खटिएका करिब 400 घुमुवालाई एकैपटक फिर्ता बोलाइएको प्रसंगलाई नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ। सर्वोच्च अदालतले कर्मचारी समायोजनसँग सम्बन्धित मुद्दा वृहतपूर्ण इजलासमा पठाउने आदेश जारी गरेको छ। न्यायाधीशहरू ईश्वर प्रसाद खतिवड़ा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले समायोजनसँग सम्बन्धित मुद्दा वृहतपूर्ण इजलासमा पठाउने आदेश दिएको हो। कर्मचारी समायोजन सम्बन्धी मुद्दा वृहतपूर्ण इजलासमा सुनवाई हुने राजधानीले अग्रपृष्ठमा समाचार छापेको छ। हवाई दुर्घटना हुनुको मुख्य कारणका रूपमा लिइन्छ मानवीय त्रुटि र मौसम। दुर्घटनापछि छानबिन गर्न बनेका समितिले पनि यिनै विषयलाई कारण उल्याउँदै आएका छन्। तर हवाई रूटमा टावरसँग सम्पर्क नहुने स्थान पनि जोखिमका रूपमा मान्छन् अनुभवी पाइलटहरू। जहाँ जहाजको सम्पर्क टुट्छ सम्पर्क टुट्ने हवाई रूट भन्दै अन्नपूर्ण पोस्टले समाचार छापेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद दिँदै म रत्नावली शर्मा विदा हुन्छु। नमस्कार।